यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। विकासको लहर आउने गरी ठोस योजना ल्याउन मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काठमाडौँ उपत्यकामा डेंगी नियन्त्रणका लागि सहकार्य गर्न स्थानीय तहका जनप्रतिनिधिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह। विपद प्रभावितका लागि अस्थायी आवास बनाउन उपलब्ध गराइने अनुदान मापदण्ड 2081 3 चरणमा पुगेको गृहमन्त्री रमेश लेखकद्वारा संसदमा जानकारी। र गाजामा युद्ध विराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दोहामा वार्ता शुरू। अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी 3 महिनाभित्र विकासको लहर आउने र नयाँ कीर्तिमान राख्ने खालका ठोस योजना ल्याउन निर्देशन दिनुभएको छ। मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा, चालू आर्थिक वर्षको बजेट र कार्यक्रम कार्यान्वयनका साथै सरकारको 100 दिनभित्र गरिने मुख्य कामबारे आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको प्रस्तुतिपछि सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामका सम्बन्धमा अझ व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिनुभएको हो। प्रधानमन्त्री ओलीले विकास खर्च 100% गर्न सक्ने हो भने अर्थतन्त्र चलायमान बनाउन सकिने धारणा राख्नुभयो। प्रधानमन्त्री ओलीले अबका 3 महिनामा इतिहासका विगतमा भन्दा बढ़ी मेहनतका साथ काम गरेर देखाउनुपर्ने समय आएको बताउनुभयो। प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन, व्यावसायिक तालिम, विषादी र मिसावट रहित खाद्य पदार्थको आपूर्ति गराउन उपकरण र स्रोत साधनको पूर्ण उपयोगमा ध्यान दिन निर्देश गर्नुभयो। प्रधानमन्त्री ओलीले एउटा मन्त्रालयबाट अर्को मन्त्रालयमा कामका लागि गएको फाइलमा बढ़ीमा 3 दिनभित्र काम गर्न, सूचना र प्रविधिलाई प्राथमिकता दिन, श्रमिक निर्यात भन्दा पनि उद्यमशीलता र रोजगारी सृजनामा लाग्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले रोजगार कार्यक्रमलाई जनता रोजगार कार्यक्रममा रूपान्तरण गर्न, मातृ शिशु स्वास्थ्यमा सुनौला 1000 दिनको मान्यतालाई ध्यान दिन, समग्रमा मानिसको आमदानीको बाटो बढ़ाउन सम्बन्धित मन्त्री र सचिवको ध्यानाकर्षण गराउनुभयो। संघीय संसदको राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा ठाकुर प्रसाद गैरे र संसदीय सुनवाई समितिको सभापतिमा ईश्वरी देवी नेउपाने निर्वाचित हुनुभएको छ। समितिको सभापति पदका लागि आज भएको निर्वाचनमा नेकपा एमालेका सांसद गैरे र नेपाली कंग्रेसका सांसद नेउपानेको एकल उम्मेद्वारी परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो। यसैबीच सिंहदरबारमा आज आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापतिद्वयलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2079 टेबल भएको छ। राष्ट्रिय सभाका सचिव डाक्टर सुरेन्द्र अर्यालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक टेबल गर्नुभएको हो। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले महालेखा परीक्षकको 61 वार्षिक प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन, अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 पेश गर्नुभयो। बैठकमा गृहमन्त्री रमेश लेखकले सरकारले विपद प्रभावित घर परिवारका लागि तयार गरेको अस्थायी आवास अनुदान मापदण्ड 2081 स्वीकृत हुने चरणमा रहेको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले राख्नु भएको प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री लेखकले विपदबाट घर क्षतिग्रस्त भई बस्न नमिल्ने भएका विपद प्रभावित व्यक्तिहरूका लागि र विपद प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड 2081 तयार गरी सबै प्रक्रिया पूरा भइसकेको बताउनुभयो। उहाँले झाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पीड़ित पहिचान भएका 85,690 लाभग्राही मध्ये 9,584 लाभग्राहीका लागि जिल्ला विपद व्यवस्थापन समिति मार्फत 23,96,00,000 रूपियाँ निकासा भएको मध्ये बझाङका 1,255 जना लाभग्राहीले 3,13,75,000 रूपियाँ दोस्रो किस्ता समेत बुझिसकेको जानकारी गराउनुभयो। यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको विकास र विस्तारका लागि बजेट पर्याप्त नभएका कारण काम गर्न समस्या भएको बताउनुभयो। बैठकमा सांसदले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री पाण्डेले मन्त्रालयले संविधान, 16 योजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित कानूनहरू, क्षेत्रगत नीति, नेपालको राष्ट्रिय पर्यटक रणनीति गुरू योजनाको आधारमा पर्यटकीय गन्तव्यहरूको विकास विस्तार र पहिचान लगायत पर्यटन प्रवर्धनका कार्यक्रमहरू निरन्तर कार्यान्वयन गर्दै आएको बताउनुभयो। यस वर्ष 16 लाख पर्यटक भित्याउने लक्ष्य राखिएको भन्दै दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिएको पनि मन्त्री पाण्डेले जानकारी गराउनुभयो। यस्तै ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले विकास निर्माणका आयोजनाहरूमा अन्तर मन्त्रालयसँग सम्बन्धित समस्याका कारण आयोजना समयमा सम्पन्न नहुने लागत बढ़ने र अपेक्षाकृत रूपमा काम हुन नसक्ने जस्ता समस्या रहेको बताउनुभयो। सांसदहरूको प्रश्नको जवाफमा मन्त्री खड्काले महाकाली सिंचाई आयोजनाको काम अगाडि बढ़ाउन जग्गा प्राप्ति र वनको समस्या समाधानका लागि सरकारले पहल गरिरहेको पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 2 गते आइतबार दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि आज छलफल भएको छ। छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूचना र प्रविधिको उच्च पहुँच वृद्धिसँगै भ्रष्टाचारको शैली फेरिएकाले सूचना क्रान्ति अनुरूप भ्रष्टाचार निवारण गर्नुपर्नेमा जोड़ दिनुभयो। भ्रष्टाचार जस्तो गम्भीर मुद्दामा कानून मात्र बनाएर नहुने बताउनुहुँदै अध्यक्ष प्रचण्डले भ्रष्टाचार सम्बन्धी सांस्कृतिक र सामाजिक चेतना अभिवृद्धि पनि आवश्यक रहेको बताउनुभयो। बैठकमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले पछिल्लो समय भ्रष्टाचारको शैली बदलिएकाले त्यसलाई सम्बोधन गर्न ऐन संशोधन आवश्यक रहेको बताउनुभयो। नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले आगामी असोज पहिलो साता केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ। पार्टी मुख्यालय पेरिस डाँडामा आज सम्पन्न स्थायी समिति बैठकले आगामी भदौ महिनाभित्र प्रदेश जनवर्गीय संगठन मोर्चा सल्लाहकार समिति र आयोगको परामर्श बैठक सम्पन्न गरी असोज पहिलो साता केन्द्रीय समिति बैठक राख्ने निर्णय गरेको पार्टी उपाध्यक्ष तथा प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो। बैठकले सबै प्रदेशमा केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी बीचमा संयुक्त परामर्श बैठक राख्ने निर्णय गरेको प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेंगी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। काठमाडौँ भक्तपुर र ललितपुरमा डेंगी संक्रमितको संख्या वृद्धि भएसँगै महामारीको रूप लिन सक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले आज स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल गर्नुभएको हो। छलफलमा मन्त्री पौडेलले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको र स्थानीय तहसँग मिलेर डेंगी नियन्त्रण गर्न सकिने बताउनुभयो। साउनदेखि फैलिएको डेंगी भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञको भनाई उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा रहेको बताउनुभयो। उहाँले सरसफाईको कमीका कारण संक्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाई अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो। मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव दिपेन्द्र रमण सिंहले हाल मन्त्रालयले डेंगी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेकाले उपचारसँगै थप संक्रमण हुन नदिन वडा तहसम्म जनचेतना अभिवृद्धिको कार्यक्रम विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। छलफलमा सहभागी काठमाडौँ भक्तपुर र ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासबारे जानकारी गराउनु भएको थियो। रेडियो नेपालबाट राति 9 बजेको समाचार सुन्दै हुनुहुन्छ। एकैछिन विज्ञापन र सन्देश।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल आयल निगमले भोलिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज बसेको निगम संचालक समितिको बैठकले पेट्रोलको मूल्य प्रति लिटर 5 तथा डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 3 रूपियाँका दरले घटाएको जनाएको छ। पहिलो वर्गमा पर्ने चाराली, विराटनगर, जनकपुर, अम्लेखगंज, भलबारी, नेपालगंज, धनगढ़ी र वीरगंजमा पेट्रोलको मूल्य प्रति लिटर 162 रूपियाँ कायम भएको छ। दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङका लागि प्रति लिटर 164 र तेस्रो वर्गका पोखरा, काठमाडौँ, दिपायलका लागि प्रति लिटर 165 रूपियाँ कायम गरिएको आयल निगमले जनाएको छ। साथै डिजेल र मट्टीतेलको मूल्य पहिलो वर्गका लागि 152 कायम गरिएको छ, साथै दोस्रो वर्गका लागि 154 र तेस्रो वर्गका लागि 155 कायम गरिएको नेपाल आयल निगमले जनाएको छ। धनुषाको ढल्केबरबाट महोत्तरीको लोहारपट्टीसम्मको 132 केबी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ। ढल्केबर लोहारपट्टी प्रसारण लाइन र लोहारपट्टी 132 केबी सब स्टेशन निर्माण सम्पन्न गरी हिजोदेखि सञ्चालनमा ल्याइएको हो। धनुषा र महोत्तरीको विद्युत आपूर्ति प्रणाली सुधार, बढ़दो विद्युत माग व्यवस्थापन र विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन सरकार र नेपाल विद्युत प्राधिकरणको करिब 1 अर्ब 13 करोड़ रूपियाँ लगानीमा आयोजना निर्माण गरिएको हो। नेपाली कंग्रेसका नेता डाक्टर शेखर कोइरालाले नेपाली कंग्रेस र नेकपा एमाले बीचको गठबन्धनलाई थप बलियो बनाउँदै लैजानुपर्ने बताउनु भएको छ। विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन बनेको र गठबन्धनमा सानातिना कुरा आउँदैमा निराश हुनुपर्ने आवश्यकता नभएको प्रश्न पार्नुभयो। सिन्धुलीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। सिन्धुलीको तीनकन्याबाट सदरमुकामतर्फ जाँदै गरेको जीप कमलामाई नगरपालिका दुई चियाबारीमा दुर्घटना हुँदा दुईजनाको मृत्यु हुनका साथै 13 जना यात्रु घाइते भएको प्रहरी उपरीक्षक गोविन्द काफ्ले जानकारी दिनुभयो। गाजामा युद्धविराम गर्ने विषयमा मध्यस्थकर्ताहरूबीच कतारको दोहामा नयाँ चरणको वार्ता शुरू भएको छ। युद्धविराम वार्तामा अमेरिका, इजरायल, इजिप्ट र कतारका अधिकारीको सहभागिता रहेको र हमासको प्रत्यक्ष सहभागिताका विषयमा प्रष्ट नभएको रोइटर्सले जनाएको छ। यसैबीच गत अक्टूबर 7 इजरायल र प्यालेस्टाइन बीच शुरू भएको युद्धका क्रममा इजरायली आक्रमणबाट गाजा क्षेत्रमा अहिलेसम्म 40,000 भन्दा बढ़ी मानिसको मृत्यु भइसकेको छ।
विश्व बैंकले नेपाललाई प्रदान गर्ने बजेटरी सहायता बढ़ाउने भएको छ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बिहिबार भएको भर्चुअल बैठकमा विश्व बैंकका दक्षिण एसिया क्षेत्रका लागि उपाध्यक्ष मार्टिन रेजरले नेपाललाई बजेटरी सहायता बढ़ाइने तयारी रहेको बताउनुभयो। उपाध्यक्ष रेजरले त्यसका लागि नेपालका तर्फबाट लगानीको वातावरण, आर्थिक सुधार, रोजगारी वृद्धि लगायतका क्षेत्रमा सुधार गर्नुपर्ने सुझाव पनि दिनुभयो। भर्चुअल बैठकमा अर्थमन्त्री पौडेलले नेपालमा स्थिर सरकार गठन भएकाले थप लगानीका लागि वातावरण तयार भएको उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले आयोजनाहरू समयमा सम्पन्न गर्न आवश्यक सहकार्य गर्दै अघि बढ़ने गरी काम गर्न नेपाल सरकार तयार रहेको पनि त्यस अवसरमा बताउनुभयो। विश्व बैंकबाट गत आर्थिक वर्ष बजेटरी सहायताका रूपमा नेपाललाई 205 मिलियन अमेरिकी डलर अर्थात करिब 28 अर्ब बराबर नेपाली रूपैयाँ प्राप्त भएको थियो। साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार शेयर कारोबार मापक नेप्से परिसूचक 3,000 बिन्दु भन्दा माथि पुगेको छ। बिहिबार शेयर बजार 43.05 अंकले बढ़ेर 3,000.81 बिन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। नेप्सेसँगै बिहिबार कारोबार रकम समेत बढ़ेर झण्डै 30 अर्ब बराबरको कारोबार भएको छ। बिहिबार बैंकिङ, होटल तथा पर्यटन, जल विद्युत लगानी, सामूहिक लगानी कोष, निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ। नाडा अटो सो प्रदर्शनी भदौ 11 गतेदेखि 16 गतेसम्म काठमाण्डुमा आयोजना गरिने भएको छ। नेपाल अटोमोबाइल्स एसोसिएशनको आयोजनामा काठमाण्डुको भिरकुटी मण्डपमा आयोजना हुने नाडा अटो सोमा 4 पाङ्रे तथा 2 पाङ्रे ब्राण्डका साथै व्यावसायिक सवारी साधन ब्राण्डहरू प्रदर्शनमा राखिनेछन्। प्रदर्शनीले आर्थिक गतिविधिलाई बढ़ावा दिने र अटोमोबाइल व्यवसायको मनोबललाई उचाल्ने विश्वास लिएको आयोजक नेपाल अटोमोबाइल्स एसोसिएशनले जनाएको छ।
अब खेल समाचार अझै बमबाट।
राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम नेवाङ बीच बिहिबार दशरथ रंगशालाको मैदान स्तर उन्नतिका विषयमा छलफल भएको छ। मैदान स्तर उन्नतिका लागि लाग्ने समय बजेटका विषयमा दुई पछि बीच राखेपमा प्रारम्भिक छलफल भयो। सदस्य सचिव घिसिङले मैदानको स्तर उन्नतिका लागि दुवै पछि गम्भीर भएर पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। रंगशालाको विषयमा राखेपले बिहिबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ। अध्यक्ष नेवाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी स्तर वृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साप U20 च्याम्पियनशीपमा नेपाली राष्ट्रिय फुटबल टोलीको कप्तानी कुशल देवालले गर्ने भएका छन्। गत वर्ष नेपालमै भएको साप U19 को कप्तानी गोलरक्षक जियारत शेखले गरेका थिए। कुशलले उक्त प्रतियोगितामा सिखको कप्तानीमा खेलेका थिए। साफ यु ट्वेन्टी खेल्ने टोलीमा जियारतले पनि निरन्तरता पाएका छन्। यद्यपि यसपल्ट मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले कप्तानी जिम्मेवारी कुशललाई नै दिएका छन्। उनीसँग ललितपुर सिटी एएफसीबाट नेपाल सुपर लिग एनएसएल खेलेको अनुभव पनि छ। कप्तान कुशलले साफ यु ट्वेन्टी च्याम्पियनसिप जित्ने मेन्टालिटी लिएर खेल्ने बताए। नेपालले उद्घाटन खेलमा आइतबार श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र श्रीलंका रहेको समूह एमा बंगलादेश पनि छ। अर्को समूहमा साबिक विजेता भारत, मालदिव्स र भूटान छन्। यु ट्वेन्टी टोलीले यसपल्ट चर्च बोइज युनाइटेडसँग तीन र आर्मीसँग केज अभ्यास खेल खेलेको थियो, जसको कारण टीमको तालमेल पनि राम्रो भएको कप्तान कुशलले बताए।
अब मौसम। आगामी 24 घण्टामा देशभर साधारणतया बदलिरही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विकासको लहर आउने गरी ठोस योजना ल्याउन मन्त्री तथा सचिवहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। काठमाडौँ उपत्यकामा डेंगी नियन्त्रणका लागि सहकार्य गर्न स्थानीय तहका जनप्रतिनिधिलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको आग्रह। विपद प्रभावितका लागि अस्थायी आवास बनाउन उपलब्ध गराउने अनुदान मापदण्ड 2081 अन्तिम चरणमा पुगेको गृहमन्त्री रमेश लेखकद्वारा संसदमा जानकारी। र गाजामा युद्धविराम गर्ने विषयमा मध्यस्थकर्ताहरू बीच कतारको दोहामा वार्ता शुरू। रेडियो नेपालबाट राति 9 बजेको समाचार सकियो। राति 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।